आगे सबक देखिए भाई, वला फीमा बीअ इल्ला ज़िराअन मिन तूल हद्द शफीअ हादिहि हीलतुन लिइस्क़ात शुफ़अतिल जिवार वहिया अन तुबाअ अद्दारु इल्ला मिक़दार अर्ज़िहि ज़िराअन औ शिबरुन औ अस्बुउन व तूलुहु तमामु मा युलासिकु मिन अद्दारिल मबीअति दारश शफीअ فإنه إذا لم يبيع ما لا يلاصق دار الشفيع لا تثبت شفعته. شفعے کے مسائل ہم پڑھ رہے ہیں. اب کچھ حیلے بتلائیں گے جن کے ذریعے شفعے سے بچا جا سکتا ہے. وہ حیلہ اس پر آپ عمل کر لیں گے تو جو شفیع ہوگا وہ شفع نہیں کر سکے گا. لیکن یہ یاد رکھنا, آگے چل کر یہ بھی آپ کو بتائیں گے کہ حیلے کا مقصد کسی کو تکلیف دینا نہیں ہونا چاہیے بھائی. تکلیف دینے کا مقصد نہ ہو, کسی کو نقصان دینے کا مقصد نہ ہو. اور صاحب شرح وقایہ بتائیں گے کہ اگر جو شفیع ہے وہ لوگوں کو تکلیف دینے والا ہے, لوگوں کو تکلیف دیتا ہے, بد اخلاق ہے, تو اب وہ شفا کرے گا اور زمین لے لے گا اور یہ سارے ہمسائے تنگ ہوں گے, تو اس صورت میں شفے کا حیلہ کیا جا سکتا ہے کہ شفا, اس کو شفے کا حق ملے ہی نہ. اور اگر وہ نیک آدمی ہے جو شفیع ہے, جس کی طرف سے خطرہ ہے کہ یہ شفا کر دے گا, اگر وہ نیک آدمی ہے, سب کا خیال رکھتا ہے, پڑوسیوں کا خیال رکھتا ہے, سب اسے خوش ہیں, تو پھر اس صورت میں شفے کو ساقط کرنے کے لیے حیلہ نہیں کرنا چاہیے. تو پہلی صورت ذکر کر رہے ہیں, ولا فیما بیع الا ذراعا من طول حد الشفیع. صورت مسئلہ یہ, آپ کی اور ایک شخص کی زمین آپس میں ملی ہوئی ہے, وہ آپ کا پڑوسی ہے. اب آپ زمین بیچتے ہیں زید کے ہاتھ اور آپ کو یہ خوف ہے کہ یہ ساتھ والا شخص شفا کر دے گا, یہ پڑوسی کیا کرے گا, شفا کرے گا. تو آپ یوں کریں, زید کو اپنی ساری زمین بیچ دیں, لیکن زمین کی وہ حد جو پڑوسی کے ساتھ ملی ہوئی ہے, وہ زمین کی وہ ایک پٹی نہ بیچیں. مثلا وہ جو پڑوسی ہے اس کی آپ کے ساتھ 60 گز زمین ملی ہوئی ہے. کتنے گز؟ 60 گز. تو یہ جو 60 گز زمین آپ کی اس کے ساتھ جڑی ہوئی ہے, یہ 1 فٹ کی پٹی پورے 60 گز میں آپ نہ بیچیں. صورت سمجھ میں آ رہی ہے؟ وہ یعنی زمین کا, آپ کی زمین کا جتنا حصہ اس کے ساتھ ملا ہوا ہے, 1 فٹ کی چوڑائی یا 1.5 فٹ کی چوڑائی یا 1 گز کی چوڑائی یا 1 بالشت کے برابر, یہ آپ نہ بیچیں, اور باقی زمین آپ زید کو بیچ دیں. آپ وہ شفا نہیں کر سکتا, کیونکہ جو زمین آپ نے بیچی وہ تو اس کے ساتھ جڑی ہوئی ہے ہی نہیں. اور پھر جو باقی پٹی بچ گئی ہے وہ پھر آپ زید کو ہیبا کر دیں, تحفے کے طور پر دے دیں, یہ میں نے آپ کو تحفے کے طور پر دے دی, اور ہیبا کے اندر بھی شفا نہیں ہو سکتا. اس طرح ساری زمین زید کے پاس بھی چلی گئی اور شفیع شفا بھی نہیں کر سکتا. تو شفے کے اس طریقے میں جار ملاصق کے شفے سے بچا جا سکتا ہے. کس کے؟ جار ملاصق. صورت سب کو سمجھ میں آ گئی. اب دیکھیے کتاب پر. ولا فی ما, اور شفے کا حق نہیں ہوگا اس زمین کے اندر, بیع جس کو بیچا گیا, الا زراعا مگر ایک زراع. بھئی زراع یہ شرعی گز کو کہتے ہیں, یہ ہاتھ کی کوہنی سے لے کر, ہاتھ کی کوہنی سے لے کر یہ انگلیوں کے سروں تک, یہ جو لمبائی ہے یہ تقریباً 1.5 فٹ بنتی ہے, اور یہ ہے شرعی گز. بھئی تو شرعی گز 1.5 فٹ کا ہوتا ہے, اور آج کل جو انگریزی گز رائج ہے وہ 3 فٹ کا ہوتا ہے, وہ شرعی گز سے دگنا ہے. اور پھر آج کل گز کے بجائے میٹر آ گئے ہیں, میٹر جو ہے وہ گز سے بھی 3 انچ زیادہ ہوتا ہے بھائی. تو ویسے مثال کے طور پر انہوں نے زراع کہہ دیا. یہ زراع کس کو کہتے ہیں؟ شرعی گز کو. تو کہتے ہیں ولا فی ما, اور شفے کا حق نہیں ہوگا, فی ما اس عقار کے اندر, میں نے بتلایا یہ ما سے کیا مراد ہے, عقار بھائی, اس عقار کے اندر, بیع جس کو بیچا گیا, الا ذراعا مگر ایک ذراع اس میں سے, یعنی وہ نہیں بیچا گیا, من طول حد الشفیع, شفیع کی حد کی لمبائی میں, वो जिसने जिसकी तरफ से खतरा है कि शुफा करेगा उसकी हद की लंबाई में, उसकी जितनी जमीन की हद है उस सारी की लंबाई के अंदर एक जरा नहीं बेचा गया। कहते हैं हादी ही हीलतुन ली इसकाति शुफातिल जीवारी, ये हीला है शुफा जीवार को साकित करने के लिए। वही और वो ये कि अंतुबा दारु के बेचा जाए उस घर को, इल्ला मिकदार आरजी ही मगर उसकी चौड़ाई की मिकदार, जिराउन जो कितना हो एक जिरा, औ शिबरुन या एक बालिश्त, औ असबुन या एक उंगली। बालिश जानते हो भाई, शिबरुन शिबरुन, आप बाज औकात आम लोग किसी चीज की पैमाइश करते हैं, अंगूठे और छोटी उंगली को पूरा फैला दिया, अंगूठे और छोटी उंगली के सिरों के दरमियान जितना फासला आ गया इसको बालिश्त कहते हैं, शिब्रुन शिब्रुन। और असबुह उंगली की चौड़ाई, भाई ये कोई एक उंगली हो, उंगली की लंबाई नहीं, लंबाई नहीं, इसकी चौड़ाई मुराद है, समझ में आया, चौड़ाई जो है। और ये मेरा ख्याल है कोई आधा पौना इंच के करीब बनती होगी एक उंगली की मोटाई, भाई उंगली की मोटाई। तो कहते हैं वही अंतुबा दारो इल्ला मिकदार अरजी ही जिराउन औ शिबरुन औ असबुन, और वो ये कि बेचा जाए कोई घर मगर उसकी चौड़ाई की मिकदार एक जिरा या एक बालिश या एक उंगली, इसको ना बेचा जाए। व तूलुहू तमाम मा युलासिकु मिन दारिल मबीआती, और उसकी लंबाई जो है वो सारी जो मिली हुई है बेचे हुए घर में से। वह तूलुहू, और उसकी लंबाई कितनी हो, चौड़ाई तो बता दी, इतनी चौड़ी पट्टी ना बेचना, और कितनी लंबी होनी चाहिए वो पट्टी, कहते हैं तमाम मा युलासिक मिनद्दारिल मबीआती, वो सारी लंबाई जो मिली हुई है बेचे हुए घर में से, किसके साथ मिली हुई है, दार शफीई शफी के घर के साथ, यानी उसके जमीन के साथ पूरी जो पट्टी मिली हुई है वो सारी, वो एक जिरा की चौड़ाई के बराबर ना बेचो, या एक बालिश्त के बराबर ना बेचो, या एक उंगली के बराबर आधा इंच एक इंच जो है एक उंगली के मिकदार के बराबर उसकी चौड़ाई की मिकदार, यानी आधा पौना इंच या एक इंच की एक पूरी पट्टी जो उसकी जमीन के साथ मिली हुई है, आपने उसको बैर में दाखिल नहीं किया कि यह पट्टी मैं तुम्हें नहीं बेच रहा, इसके अलावा बाकी ये सारी जमीन मैं आपको बेचता हूं, और फिर बाद में वो पट्टी भी क्या कर दीजिएगा, उसको तोहफे के तौर पर दे दीजिएगा। फइन्नहु इदा लम यबिअ, बस क्योंकि जब नहीं बेची गई, मा ला युलासिकु दारा शफीअ, भाई ये ला नहीं होना चाहिए, ये किताबत की गलती है, जब नहीं बेची गई मा वो आकार, युलासिकु दारा शफी जो शफी के घर के साथ मिली हुई, जो शफी के घर के साथ मिली हुई है वो बेची है या नहीं बेची, वो नहीं बेची, तो लम यबिअ आ रहा है नहीं बेची, नहीं बेची मां वो आकार वो हिस्सा नहीं बेचा, कौन सा हिस्सा नहीं बेचा, शफी के घर के साथ मिला हुआ है, तो इधर तो लिखा हुआ है ला युलासिक जो नहीं मिला हुआ, तो ये ला गलत है, किताबत की गलती है, तो ये ला हटाओ, अब इबारत दुरुस्त हो गई। बस क्योंकि इदा लम यबिअ, जब नहीं बेच गया मां उस आकार को, युलासिक दारा शफी जो शफी के घर के साथ मिली, वो हिस्सा आकार का जो शफी के घर के साथ मिला हुआ है, जब उसको नहीं बेचा गया, लम यबिअ उसको नहीं बेचा गया, तो ला तस्बुतु शुफातु, तो शुफा साबित नहीं होगा। इबारत समझ में आ गई, मालूम हुआ ये ला किताबत की गलती है, ये नहीं होना चाहिए। आगे देखिए, औशरा सहम मिन हो मा बिसमनिन ثم باقيها الا في السهم الاول। दूसरी सूरत भाई, पहली सूरत में क्या था, आपने एक पट्टी नहीं बेची और वो फिर बाद में हिबा की। दूसरी सूरत यह है कि आप अपना घर फरोख्त करने लगे हैं किसी जैद को मसलन, और पड़ोसी की तरफ से खतरा है कि वो क्या कर देगा, शुफा कर देगा, तो उसका अब तरीका यह है कि इस घर का एक हिस्सा महंगे दामों जैद को फरोख्त कर दें। मसलन इस पूरे घर को आपने बेचना है, इस पूरे घर की कीमत है 50 लाख, तो आप यूं करें, इस घर का एक सौवा हिस्सा वो 49 लाख में उसको बेच दें। कितना हिस्सा, سوواں بھی نہ کرو, ہزارواں کر لو. اس گھر کا ہزارواں حصہ میں نے آپ کو کتنے میں بیچا؟ 49 لاکھ کا. حالانکہ اگر اس گھر کے ہزار حصے کرو اور پورا گھر ہے 50 لاکھ کا, تو ہزارواں حصہ, ہاں وہ تو چند ہزار کا بھی مشکل سے بنے گا, اور یہ اس کو کتنے میں بیچ رہا ہے؟ 49 لاکھ میں. تو ظاہر سی بات ہے وہ پڑوسی شفا نہیں کرے گا کہ اتنا تھوڑا سا حصہ, ایک ہزارواں یا ایک سواں حصہ, اور قیمت کتنی ہے؟ تقریباً پوری زمین جتنی ہے, تو وہ شفا نہیں کرے گا, وہ شفا چھوڑ دے گا. سورہ سمجھ میں آ گئی. اس کے بعد جو باقی گھر کے جو 999 حصے ہیں, اگر آپ نے ہزار حصے کیے یا 100 حصے کیے تھے, تو باقی جو 99 حصے ہیں وہ صرف 1 لاکھ میں اس کو دے دو. کتنے میں دے دو؟ 1 لاکھ میں اس کو دے دو. اب بھی وہ شفا نہیں کر سکتا. کیوں؟ کیونکہ جو زید تھا اس نے جب 1000واں حصہ خریدا 49 لاکھ میں, 1000واں حصہ, تو وہ حصہ آپ نے کوئی علیحدہ حد بندی کر کے نہیں دی کہ یہ والا حصہ ہے, بلکہ وہ پوری زمین میں حصہ اس کا پھیلا ہوا ہے, گویا وہ شریک فی نفس المبیع بن گیا. کیا بن گیا؟ چنانچہ جب دوسری دفعہ آپ اس کو باقی 99 حصے فروخت کر رہے ہیں, تو وہ شریک فی نفس المبیع ہو چکا ہے, اور ساتھ والا جو شفا کرنا چاہتا ہے وہ تو جار ملاسق ہے, اور شریک فی نفس المبیع کے ہوتے ہوئے جار ملاسق کو شفے کا حق نہیں ہے. لہذا اس طرح پوری زمین 50 لاکھ میں زید کو پہنچ گئی, اور شفیع شفا بھی نہ کر سکا جو جار ملاسق ہے. صورت سمجھ میں آ گئی. تو کہتے ہیں او شرا سہمن من ہوما, یا خریدا اس شخص نے, شرا سہمن من ہوما اس نے خریدا ایک حصہ, من ہوما اس گھر میں سے یا اس زمین میں سے. کس میں سے؟ اس گھر یا زمین میں سے ایک حصہ خرید لیا, بسمن کسی سمن کے بدلے. اور میں نے بتایا سمن بھی خوب زیادہ رکھو. کتنی رکھو؟ اصل کے قریب قریب ہی رکھو. پوری زمین 50 لاکھ کی ہے, تو یہ ایک حصہ آپ اس کو 49 لاکھ میں دے دو, یا 49,99,999 میں دے دو, اور باقی کا حصہ 1 روپے میں دے دو. سورج سمجھ میں آ رہی ہے؟ تو مطلب خوب مہنگا دو تاکہ وہ شفا کرے ہی نہ. اگر سستا دیں گے پھر بھی وہ کیا کر سکتا ہے؟ شفا کر سکتا ہے. تو کہا او شرا سہما منہما بسمن, یا بیچا اس نے ایک حصہ اس زمین یا گھر میں سے, بسمن کسی سمن کے بدلے. یہاں منہما ہے متن میں, اور اس کے نیچے انہوں نے بتلایا یہ ضمیر کا مرجع ہے دار یا عرض, دار یا عرض. تو بہرحال بظاہر یہی لگتا ہے یہ بھی کتابت کی غلطی ہے. منہما نہیں ہونا چاہیے, منہا ہونا چاہیے. کیا ہونا چاہیے؟ منہا ہونا چاہیے, یا منہ ہونا چاہیے, اس عقار میں سے ایک حصہ بیچا, یا منہا, ہا ضمیر اس دار کو راجع کر لیں, اس دار میں سے ایک حصہ بیچا. تو خریدا اس نے اس میں سے ایک حصہ ایک سمن کے بدلے. ثم باقیہا, باقیہا یا پر فتحہ پڑھنا بھائی, یہ انہوں نے سکون دیا ہوا درست نہیں ہے. تم مشرا باقیہا, پھر اس نے خرید لیا باقی کا حصہ. باقی کس کی طرح ہے؟ قاضی کی طرح, قاضی. اور قاضی حالت نسبی میں اس پر نصب آتا ہے, حالت رفعی جری میں تو اعراب اس کا تقدیری ہے. جاءنی قاضن رأیتو قاضین مررت بھی قاضین, تو رفع اور جر یہ تو تقدیری آئے گا, لیکن نصب تو فتح لفظی کے ساتھ آئے گا, تو یہ بھی منصوب ہے, یہ مفعول بن رہا ہے. ثم باقیہا ای ثم شرا باقیہا, پھر اس نے اس باقی کو بھی خرید لیا, اس باقی کے گھر کو بھی خرید لیا. دیکھو یہاں بھی مفرد کی ضمیر لائیں, معلوم وہ پیچھے بھی مفرد کی ضمیر ہونی چاہیے واحد مؤنث کی. تو شفا نہیں ہے, شفا نہیں ہے. الا فی السہم الاول, مگر کس میں؟ پہلے حصے. شفی جو شفا کرنا چاہتا ہے, جو جار ملاسق ہے, وہ صرف کس میں شفا کر سکتا ہے؟ پہلے حصے میں کر سکتا ہے, جو سواں حصہ یا ہزارواں حصہ آپ نے بیچا. باقی والے حصوں میں, اس میں تو پھر वो खरीदार क्या बन चुका, शरीक फी नफसिल मबीया बन चुका है, तो फिर जारे मुलासिक को शुफे का हक ही नहीं होगा। सूरत समझ में आ गई, इबारत समझ में आई, पीछे क्या आया था, वला फी मा बिया इल्ला, कि शुफे का हक नहीं है, तो उसी ला के तहत ये भी है, और शुफे का हक नहीं है किस में, उस जमीन में, शरा सहमन मिन हाबी समनिन, जिसमें से एक हिस्सा समन के बदले खरीद लिया, फिर बाकी को खरीद लिया, उसमें शुफे का हक नहीं है, इल्ला फिस सहमिल अव्वली, मगर किसके अंदर, पहले हिस्से में। हादी ही हीलतुन उखरा लि इस्काती शुफातिल जिवार, ये एक दूसरा हीला है शुफे जिवार को साकित करने के लिए, उसको खत्म करने के लिए। वही अन्नहु इदा अराद अन यश्तरी दार बी अल्फिन, और वो ये कि उसने जब इरादा किया कि वो खरीदे किसी घर को 1000 के बदले, मसलन 1000 दीनार में ले रहा है, मैंने तो 50 लाख बताए, कदीम जमाने में तो दीनार और दिरहम चलते थे, तो ये उस तरह बता रहे हैं, उसने घर खरीदा का इरादा किया 1000 दिरहम के बदले। यश्तरी शय अन कलीलम मिनहा, तो उसमें से थोड़ा सा हिस्सा खरीद ले, कसहमिन वाहिदिन मिन अल्फी सहमिन, जैसे एक हिस्सा 1000 हिस्सों में से, यानी हजारवा हिस्सा खरीद ले, मसलन मिसाल के तौर पर, भी अल्फिन, कितने के बदले, 1000 इल्ला दिरहमन, मगर एक दिरहम, एक दिरहम कम 1000, यानी 999 दिरहम में कितना हिस्सा खरीद ले, 1000। भाई देखो पूरा घर कितने का है, 1000 दिरहम का, तो 1000 हिस्से इसके कर दो, अलहदा ना करो, बस जुज, हर जुज कितने का बनेगा, 1 दीनार का। अब इसमें से 1000 में से एक जुज बेच रहा है, तो एक जुज कितने का होना चाहिए, 1 दिरहम का, लेकिन वो एक के बजाय कितने का बेच रहा है, 999 दिरहम के, और जो 999 बाकी बच गए हैं हिस्से, उनको फिर बाद में 1 दिरहम के बदले खरीद ले। सूरत समझ में आ गई, ये माना है, कसहम वाहिद मिन अल्फी सहमिन, जैसे कि एक हिस्सा 1000 हिस्सों में से, मसलन मिसाल के तौर पर, भी अल्फिन इल्ला दिरहमन, एक कम 1000 के बदले, सुम यश्तरिल बाकिया, फिर बाकी को भी वो खरीद ले, बि दिरहमिन, कितने के बदले, 1 दिरहम के बदले, फशफीउ ला याखुज़ु शुफाता इल्ला फी सहमिल अव्वली भी समनी ही, तो शफी जो है वो शुफा नहीं ले सकता मगर पहले ही हिस्से में, भी समनी ही उसके समन के बदले, और पहले हिस्से के तो समन बहुत ज्यादा थे, तो उसको सिर्फ उसी को ले सकता है, ला फिल बाकी, बाकी के अंदर शुफा वो नहीं कर सकता। सूरत समझ में आ गई अच्छी तरह, लिअन्न अल मुश्तरी सारा शरीकन, इसलिए क्योंकि खरीदार जो है वो शरीक हो चुका है, वो शरीक बन गया है, वह हुआ अहक मीनल जारी, और वो ज्यादा लायक है जार मुलासिक के मुकाबले में, और शरा बिसमन तुम मदफान हुसौबन इल्ला बिसमन। अब तीसरा हीला बतला रहे हैं, और ये हीला आम है, ये शुफ़ा जिवार में भी चल सकता है और शुफ़ा शिरकत में भी चल सकता है, शरीक फी नफ्सिल मबीअ हो, शरीक फी हक़िल मबीअ हो, या जार हो, तीनों के लिए ये शुफ़ा कारामद है। और वो क्या सूरत, ये आपका जैद का और अमर तीनों एक मकान में शरीक हैं, अब आप अपना हिस्सा मसलन खालिद को बेचना चाहते हैं, जब आप बेचेंगे तो जाहिर सी बात है ये दोनों शरीक फी नफसिल मबिया हैं, ये शुफा करेंगे और ले लेंगे वो हिस्सा, और आप उससे बचना चाहते हैं, तो उसका तरीका ये है कि मसलन आपका हिस्सा बनता है 1000 दिरहम का, कितने का बनता है, 1000 दिरहम का बनता है, आप इसको 50000 दिरहम के बदले फरोख्त कर दो किसी के हाथ, आप कोई शुफा करेगा, 1000 की चीज कोई 50000 में लेगा, कभी भी नहीं लेगा, इसमें तो 50 घर आ जाएंगे इस जैसे, तो लिहाजा वो शुफा छोड़ देंगे। अच्छा अब जब खालिद जो है वो फिर आपको 50000 अदा न करे, 50000 के बजाय 1000 जो असल कीमत है, 1000 के बराबर कोई सामान आपको दे दे, क्या करे, यानी यूं कहो उस 50000 के बदले आपको 1000 दिरहम का कपड़ा दे दे, या 1000 दिरहम की कोई और चीज दे दे, अब अगर उनमें से कोई शुफा करना चाहता है, शुफा करना चाहता है, तो वो उस समन अव्वल, वो जो समन तय हुए थे उस पे शुफा कर सकता है, ये जो सामान आपने लिया इसके मुताबिक शुफा नहीं कर सकता। सामान तो 1000 का है और समन कितने तय हुए थे, 50,000 तय हुए थे। बात समझ में आ रही है? फिर सुनो, आप और जैद और अमर ये सारे एक मकान में शरीक हैं, आपका जो हिस्सा है वो 1000 दिरहम का है और आप वो बेचते हैं और शुफे से जान बचाना चाहते हैं, तो वो 1000 दिरहम के बजाय आप उसको 10,000 या 50,000 दिरहम खूब जायद कीमत में आप किसी के हाथ फरोख्त कर देते हैं। और फिर बेचना तो 1000 में था, लेकिन तय क्या करते हो बै के अंदर कीमत 50,000, तो 50,000 आपने तय कर दी, लेकिन अब उससे 50,000 तो नहीं लेने, मुश्तरी तो कभी भी 50,000 नहीं लेगा, वो तो उससे तो आपने पहले बात कर ली थी, उसको समझा दिया था कि ये शुफा करके ले लेंगे, लिहाजा बै में हम 50,000 तय करेंगे, लेकिन बाद में उन 50,000 दिरहमों के बदले आप मुझे 1000 दिरहम का सामान दे देना। क्या दे देना? सामान, कोई कपड़ा दे दो, कोई भी चीज 1000 की दे दो। अब जमीन गोया कितने में चली गई? 1000 में गई, लेकिन बै में समन क्या तय हुए थे? 50,000। तो अब जब ये शुफा करना चाहते हैं तो ये वो समन के बदले जो तय हुए थे उसी में शुफा कर सकते हैं, इस सामान के बदले शुफा नहीं कर सकते। ये तो आप उन्हीं 50,000 का बदल ले रहे हैं, क्या कर रहे हैं? 50,000 की आप 1000 की चीज 50,000 में लें, कोई आपको रोक सकता है? जी
नहीं
भाई, आपका हक है, एक चीज 100 रुपए की है, आप उसको कहते हैं नहीं भाई मैं 1000 में लेता हूं, ये लो 1000 और मुझे ये 100 वाली चीज दे दो, कोई आपको कुछ कह सकता है, रोक सकता है? नहीं, वो आपका हक है। तो आपने भी गोया ऐसे ही किया, गोया तय तो 50,000 की है और कितने वाली चीज ले ली? 1000 वाली, तो 50,000 वाली चीज आपने 1000 में ले ली। और ये सारा आपने चक्कर किस लिए चलाया? हीला करने के लिए, ताकि कोई शुफा न कर सके। बात समझ में आ गई? आप कहेंगे कि 50,000 तय कर दे समन और फिर 1000 दिरहम बराहे रास्त ले ले। नहीं भाई, दिरहम नहीं 1000 बराहे रास्त ले सकते। 50,000 तय करो और ले लो कितने? 1000। 50,000 तय करके 1000 ले लो, इसका तो मतलब होगा कि आपने 49,000 कम कर दिए। क्या कर दिए? कम कर दिए। और जब मुश्तरी के लिए मबीआ की कीमत में कमी होती है, वो तो शफी के लिए भी क्या हो जाती है? कमी हो जाती है, वो तो फिर शुफा कर देंगे भाई। लिहाजा आप यहां सामान ले रहे हैं, और ये ना कहीं ये सामान 1000 के बदले ले रहा हूं, सामान तो है 1000 का, लेकिन किसके बदले ले रहे हैं? 50,000 के बदले ले रहे हैं, और वो आपकी मर्जी है। 50,000 के बदले चाहे आप एक सुई ले लें, चाहे एक कलम ले लें, वो आपकी मर्जी है भाई। तो आपने 1000 की जितनी कीमत बनती थी असल, उसके मुताबिक सामान उससे ले लिया। मसाला सबको समझ में आ गया? और शराब समन या खरीदा समीन को किसी समन के बदले, सुम दफान हु सौबन, फिर दे दिया उस समन के बदले 100 बन कोई कपड़ा दे दिया, तो शुफा नहीं हो सकी। ये सब उस ला के तहत आ रहे हैं कि इसमें हक शुफा नहीं है, इल्ला बिसमनी, मगर किसके बदले? समन के बदले, यानी वो सामान के बदले शुफा नहीं हो सकता। ये तो आप उसका बदल ले रहे हैं, असल जो अकद हुआ है वो तो 50,000 में हुआ है। हादही हीलतुन उखरा तउम्मुल जिवार वगैरहू, ये एक और हीला है जो आम है जीवार को भी और इसके अलावा यानी शिरकत वगैरह को भी। वहिया मा इदा उरीदा बैउद्दारी, और वो ये कि जब इरादा किया जाए बैउद्दारी किसी घर को बेचने का, बिम्मी आतीन कितने के बदले? मसलन 100 के बदले 100 दिरहम। बिम्मी आतीन, मेरी किताब में बा मीम हमजा है और फिर गोलता है, हालांकि मीम के बाद अलिफ होना चाहिए। बिम्मी आतीन, बिम्मी आतीन, मिया को अरबी में इस तरह लिखते हैं, मीम अलिफ और फिर आगे हमजा और गोलता, हमजा और गोलता। ये इसलिए कि ताकि फर्क हो जाए मियातुन और मिनहू से, मिनहू से अगर अलिफ नहीं लिखेंगे तो मीम हमजा और गोलता लिख देंगे, तो बाद औकात कातिब अगर कोई जल्दी में लिख रहा है उसे गलती हो गई हमजा के बजाय, वो क्या सम पड़ जाएगा, इसको मिनहू पड़ जाएगा, मिनहू, तो किताबत की गलती आ जाएगी। सूरत समझ में आ रही है? तो पुराने उलमा ऐसे मकाम पर बड़े एहतियात करते थे, ऐसी ऐसी निशानियां मुकरर कर दी कि फिर किसी से गलती नहीं होती। उन्होंने बीच में अलिफ बढ़ा दिया, अब इसको कोई भी मिनहू नहीं पड़ेगा, जब अलिफ है तो अब इसको मिया ही पड़ेगा। सूरत समझ में आ गई? हां, आजकल जदीद अरबी में, जदीद अरबी में उस अलिफ को गिरा देते हैं, अलिफ नहीं लिखते, अलिफ नहीं लिखते। चुनांचे सऊदीया वगैरह आम मुल्कों की जब आप रियाल देखें ना, उस पर जब मिया तो रियाल लिखा होगा तो अलिफ के बगैर उमूमन अब वो लिख देते हैं, अलिफ के बगैर। तो ये भी किताबत की जिन्होंने तस्हीह की, यहां अलिफ होगा, इन्होंने उस जदीद के मुताबिक क्या कर दिया है, यहां किताब में अलिफ को गिरा दिया है, हालांकि किताब में तो वही कदीम रस्मुल खत, जिस तरह कदीम अंदाज ही क्या था कि मिया को किसके साथ लिखते थे, अलिफ के साथ। तो यकीन बाकी नुस्खों में भी आप देखेंगे अलिफ के साथ है भाई। तो कहते हैं वहिया मा इदा उरीदा बैउदारी बिमी अतिन, और वो ये कि जब इरादा किया गया किसी घर को बेचने का 100 दिरहम के बदले, फयश तरी दारा बी अल्फिन, तो खरीद ले उसको 1000 के बदले। बेचने कितने का है, कीमत कितनी है 100, और बेचा कितने का 1000। फयश तरी दारा, तो वो खरीद ले घर को अल्फ कितने के बदले, 1000 के बदले खरीद ले। सुमयद फाउ सौ बन युसावी मी अतन, फिर दे हवाले कर दे एक ऐसा कपड़ा जो बराबर हो 100 दिरहम के, फी मुकाबलतिल अल्फी, 1000 के मुकाबले में, 1000 के मुकाबले में ऐसा कपड़ा दे दे जो कितने के बराबर है, 100 दिरहम के बराबर है। सूरत समझ में आ गई? फशफी उलाया खुदहू इल्ला भी अल्फिन, तो शफी नहीं ले सकता उस जमीन को मगर 1000 के बदले ही, यानी जो समन तय हुए थे। अब आगे आपको वो बतलाने लगे कि हीला कर सकते हैं, करना मकरू है या मकरू नहीं, तो आपको बतला रहे हैं। देखिए भाई, कहते हैं वला युकरहु हीलतु इसकाति शुफाति वज़्ज़कात इंदा अबी यूसुफ रहिमहुल्लाह, और मकरूह नहीं है हीला करना शुफे को साकित करने के लिए और जकात को साकित करने के लिए इमाम अबू यूसुफ रहिमहुल्लाह के नजदीक। इमाम अबू यूसुफ रहिमहुल्लाह फरमाते हैं कि शुफा साकित करने के लिए हीला कर सकते हो, इसी तरह जकात को साकित करने के लिए हीला कर सकते हो। कोई ऐसा तरीका इख्तियार कर लो कि आप पर जकात आए ही ना, आए ही ना। वह भी युफ्ताफी शुफाती, और इसी पर फतवा दिया जाता है शुफा के अंदर। वह भी जिद ही फिर जकाती, और जकात में इसकी जिद पर फतवा दिया जाता है, यानी शुफा के अंदर उसको साकित करने के लिए हीला करना मकरूह नहीं है और जकात में उसको साकित करने के लिए हीला करना मकरूह है। भाई असल में इन नमल अमाल बिन नियात, अमाल का दारोमदार किस पर है, नीयतों पर है, नीयतों पर है। आप दो जो भी दुनिया का काम करने लगे हैं आपकी नीयत को शरीयत मद्देनजर रखेगी, आपकी नीयत को देखा जाएगा उसमें। भाई नेकी का काम भी अगर खराब नीयत से कर रहे हैं तो आपकी गिरफ्त होगी उस पर, उसका कोई अजर आपको नहीं मिलेगा। और बाज़ औकात बज़ाहिर एक काम दुरुस्त नहीं लगता शरअन, लेकिन अगर आपकी नीयत अच्छी है तो उम्मीद है कि आपकी उस अच्छी नीयत की वजह से अल्लाह आपको माफ फरमा देंगे और हो सकता है अजर भी मिले, अजर मिले। तो जो इमाम अबू यूसुफ रहमतुल्लाह फरमाते हैं कि शुफे को साकित करने के लिए भी हीला कर सकते हो और जकात को साकित करने के लिए भी हीला कर सकते हो, ये किसी मजबूरी और जरूरत की सूरत में है। और अगर आप हीला क्या किस लिए कर रहे हैं, किसी को तकलीफ देना चाहते हैं, नुकसान देना चाहते हैं, या जकात से बिल्कुल अपने आप को छुड़ाना चाहते हैं, तो फिर बात वही हो गई, आपकी तो नीयत ही ठीक नहीं है। इस सूरत में वो फुकहा इजाजत नहीं दे रहे, वो सिर्फ जरूरत की सूरत में इजाजत दे रहे हैं। جیسے میں ابھی مثال میں نے بیان کر دی، صاحب شرح وقایہ بھی آپ کو بتائیں گے، ایک شفا کرنے والا اگر لوگوں کو تکلیف دینے والا آدمی ہے، ضدی ہے، بد اخلاق ہے، وہ شفا کرے گا اور یہ لوگوں کا ہمسایہ، ان لوگوں کا بھی ہمسایہ بن جائے گا، اور تو اب آپ کیا کر سکتے ہیں؟ ہیلا کر سکتے ہیں بھائی، کر سکتے ہیں آپ. اور اسی طرح زکات ہے، ایک انسان ایک ایسے موقع میں مسئلے میں پھنس گیا کہ اب زکات کسی طرح وہ چاہتا ہے کہ زکات اس پر نہ آئے، تو وہ ہیلا کر سکتا ہے اگر مجبوری ہے، لیکن اس کا یہ مطلب نہیں کہ اس غریبوں کا حق مارنے کے لیے وہ ہیلے کرتا ہے کہ مجھے کچھ مال دینا ہی نہ پڑے، نہیں نہیں ایسا نہیں. اس کی مثال حاشیے میں انہوں نے بڑی پیاری مثال ذکر کی کہ مثلا ایک آدمی ہے، اس پر حج فرض ہے اور اس کے پاس پیسے بھی جمع ہو گئے ہیں حج کے، اور ادھر اس کی بیٹیاں جوان ہیں اور ان کے رشتے بھی موجود ہیں. اب اگر وہ حج پر جائے تو سارے پیسے ختم ہو جائیں گے، اور اگر وہ زکات دے دے تو پیسے کم پڑ جائیں گے، حج پر نہیں جا سکتا، اور نیز حج پر جائے گا تو بیٹیوں کی شادی بھی رہ جائے گی، پھر پتہ نہیں مناسب رشتے کب ملتے ہیں کب نہیں ملتے. تو اس صورت میں وہ ہیلا کرتا ہے کہ سال پورا ہونے والا تھا، ابھی سال پورا نہیں ہوا، تو وہ سارے مال کا مالک اپنی بیٹیوں کو بنا دیتا ہے. اور زکات تو کب آتی ہے؟ جب نصاب کے بقدر مال پر پورا سال گزر جائے، اور ابھی تو سال پورا ہی نہیں ہوا تھا، اس نے کس کو مالک بنا دیا؟ بیٹیوں کو. اور بیٹیوں کے پاس اب پھر مال پر سال گزرے گا تو پھر زکات آئے گی، تو زکات کیا ہو گئی؟ ساقط، زکات آئی نہیں اس پر، اور پھر اس نے اسی میں جلدی سے بیٹیوں کی شادی کر دی، اور پھر اگلے سال وہ پھر اور جو پیسے جمع کرتا ہے پھر اس میں وہ زکات بھی دیتا ہے اور حج پر بھی چلا جاتا ہے. تو دیکھو یہاں پر اس نے انتہائی مجبوری میں کیا کیا؟ ہیلا کیا. یہ نہیں کہ جب دل چاہے وہ ہیلے کرے اور اپنے آپ کو زکات سے بچائے. 11 مہینے تک مال اپنے پاس رکھا، 11 مہینے کے بعد بیوی کو کہتا ہے آج سے سارے مال کی مالک تم ہو. پھر بیوی نے رکھا، 11 مہینے بعد بیوی کہتی ہے آج کے بعد سارے مال کے مالک تم ہو. نہیں بھائی، یہ تو آپ غریبوں کا حق مار رہے ہیں بھائی، اس کے ذریعے آپ اپنے آپ کو نہیں چھوڑا سکتے بھائی، عند اللہ آپ کی پکڑ ہوگی. صورت سمجھ میں آ گئی؟ تو فقہا نے اگر کہیں کسی چیز کی اجازت دی ہے تو انہوں نے اس طرح کے مواقع میں جہاں انتہائی شدید ضرورت پڑ جائے، انسان مجبور ہو جائے، تو انہوں نے ایک راستہ بتا دیا کہ ہاں یہ راستہ ہے، تم اس طریقے سے اس سے نکل سکتے ہو. اس کا یہ معنی نہیں کہ اب وہ اس راستے کو ہر جائز ناجائز صورت کے لیے استعمال کیا جائے. اور یہ فقہا کا زمانہ، یہ تو حضور صلی اللہ علیہ وسلم کے بہت قریب تھا. یاد رکھیے، آج کل فسق و فجور دنیا میں بڑھتا جا رہا ہے، گناہ بڑھتے جا رہے ہیں، ہر طرف گندگی اور نجاستیں پھیلتی جا رہی ہیں. وجہ یہ کہ ہم حضور کے زمانے سے دور ہوتے چلے جا رہے ہیں. جتنا دور ہوتے جائیں گے، اس آفتاب و مہتاب نبوت کی جو برکات و انوارات ہیں، ظاہر سی بات ہے جتنا دور ہوں گے اس میں فرق پڑتا جائے گا. سورج کے جتنا قریب ہوں گے اتنی ہی اس کی روشنی زیادہ ہوگی، دور ہوں گے تو روشنی کم ہوگی. تو وہ زمانہ تو پاکیزہ زمانہ تھا، اس وقت تو مسلمان کوئی ایسے کام کرنے کا سوچتے بھی نہیں تھے، خیال بھی نہیں آتا تھا بھائی، خیال بھی نہیں آتا تھا. اور آج کل تو اکثر کی سوچ ہی منفی ہوتی ہے، غلط طریقہ، غلط کام کے لیے ہی ایسے ہیلے استعمال کرتے ہیں. لیکن میں نے بتایا ان ہیلوں سے کوئی اپنے آپ کو، یہ اس طرح کے ہیلے کرنے سے بغیر وجہ کے اللہ کے ہاں اس کی جان نہیں چھوٹ سکتی بھائی. بات سمجھ میں آ گئی؟ تو امام ابو یوسف رحمہ اللہ کیا فرماتے ہیں؟ شفا کے اسقاط کے لیے ہیلا کرنا جائز ہے، اور اسی طرح زکات کے اسقاط کے لیے بھی ہیلا کرنا جائز ہے. جبکہ امام محمد رحمہ اللہ فرماتے ہیں یہ دونوں ہیلے مکروہ ہیں، اور انہوں نے آپ کو بتلا دیا کہ شفا کے مسئلے میں فتویٰ امام ابو یوسف رحمہ اللہ کے قول پر ہے اور زکوٰۃ کے مسئلے میں فتویٰ امام محمد رحمہ اللہ کے قول پر ہے. بھائی دوبارہ دیکھیے عبارت, کہتے ہیں ولا یکرہ حیلت اسقاط الشفعۃ والزکاۃ عند ابی یوسف رحمہ اللہ تعالی, اور مکروہ نہیں ہے شفے اور زکات کو ساقط کرنے کا حیلہ امام ابو یوسف رحمہ اللہ کے نزدیک. وبہی یفتا فی الشفعتی وبزدہ فی الزکاتی, اور اسی پر فتویٰ دیا جاتا ہے شفا کے اندر اور اس کی ضد پر یعنی اس کے مخالف پر فتویٰ دیا جاتا ہے فی الزکاتی زکات کے مسئلے میں. اعلم ان حیلت اسقاطہ ما لا تکرہ عند ابی یوسف رحم اللہ ویکرہ عند محمد رحم اللہ, جان لے کہ ان دونوں کو ساقط کرنے کا جو حیلہ ہے وہ مکروہ نہیں ہے امام ابو یوسف رحم اللہ کے نزدیک اور مکروہ ہے امام محمد رحم اللہ کے نزدیک. ویفتا فی الشفعتی بقول ابی یوسف رحم اللہ, اور فتویٰ دیا جاتا ہے شفا کے مسئلے میں امام ابو یوسف رحم اللہ کے قول پر. لأنہ منع عن وجوب الحق لا اسقاط للحق الثابت. پھر ایک اور بات بھی یاد رکھو بھائی, ایک ہے حیلہ کرنا کہ شفے کا حق دوسرے کو ملے ہی نہ, حیلہ کرنا کہ دوسرے کو شفے کا حق ملے ہی نہ, اور ایک یہ ہے کہ دوسرے کو شفے کا حق مل چکا ہے اور اس نے طلب مواسبت بھی کر لی ہے طلب اشہاد بھی کر لی ہے, اب آ کر آپ کو حیلہ اور طریقہ اختیار کرتے ہیں اور اس کا وہ حق ختم کروا دیتے ہیں. دونوں میں فرق ہے. ایک میں کیا ہے, پہلے سے آپ نے ایسی صورت اختیار کی کہ اس کو شفے کا حق ملا ہی نہیں, جیسے ابھی بتایا تھا زمین بیچو لیکن ساتھ والی پٹی نہ بیچو, اس کو شفے کا حق ملے گا ہی نہیں. اور ایک صورت یہ کہ اس کو شفے کا حق مل گیا, اس نے طلب مواسبت بھی کر لی, اس نے طلب اشہاد بھی کر لی, اب آپ کوئی طریقہ اختیار کرتے ہیں کہ اس کے شفا اس کے ہاتھ سے نکل جائے. تو ایک شفے کا اسقاط ہے قبل الثبوت اور ایک شفے کا اسقاط ہے بعد الثبوت. تو قبل الثبوت آپ شفے کو ساقط کرتے ہیں تو کہتے ہیں پھر ٹھیک ہے, پھر ٹھیک ہے کہ ابھی اس کو شفے کا حق ملا ہی نہیں, آپ نے پہلے سے ایک تدبیر لڑا لی, اور جب اس کو شفے کا حق مل گیا اسے طلب مواسبت بھی کر لی طلب اشہاد بھی کر لی, اب آپ کوئی طریقہ ایسا اختیار کرتے ہیں کہ اس کے شفے کا حق ساقط ہو جائے, اس کا جو ملا ہوا حق ہے ثابت شدہ حق ہے آپ اس کو کیا کرنا چاہتے ہیں ساقط کرتے ہیں. تو اس صورت میں پھر یہ صحیح نہیں ہے کہ آپ اس کے حق کو ضائع کر رہے ہیں. بات سمجھ میں آ گئی. تو کہتے ہیں لأنہ منع عن وجوب الحق, اس لیے کیونکہ یہ جو حیلہ ہے یہ منع کرنا ہے روکنا ہے وجوب حق کو, کس کو؟ وجوب حق یعنی ثبوت حق کو روکنا ہے, حق اس کو بنے گا ہی نہیں شفا. لا اسقاط للحق ثابتی, یہ ثابت شدہ حق کو ساقط کرنا نہیں ہے. صورت بھی سمجھ میں آ رہی ہے کہ نہیں؟ آپ نے زمین کی ایک پٹی بیچی نہیں تو اس کو شفے کا حق ملا ہی نہیں, اور دوسری صورت ہے اس کو شفے کا حق مل گیا طلب مواسبت بھی کر لی طلب اشہاد بھی کر لیا, اب وہ جائے گا قاضی کے پاس اور زمین لے لے گا, آپ نے درمیان میں کوئی ایسی راستہ نکالا کہ اس بیچارے کا حق ختم ہو گیا. آگے خود بتائیں گے. مثلا آپ اس کے پاس چلے گئے, خریدار خود اس کے پاس چلا گیا اور اس کو کہتا ہے کہ بھئی یہ زمین میں نے 20 لاکھ میں خریدی اور آپ نے اس پہ شفا کیا ہے, آپ یوں کرو شفا چھوڑ دو میرے سے زمین خرید لو, شفا چھوڑ دو اور زمین خرید لو. اس نے کہا ٹھیک ہے بس مولانا حق شفا ختم ہو گیا. خود اس نے چھوڑ دیا یا نہیں؟ اور پھر اس کی مرضی ہے اس کو بیچے نہ بیچے, کیونکہ ایک دفعہ اس نے خود کہہ دیا کہ ٹھیک ہے میں شفا چھوڑ دیتا ہوں. یا دوسری صورت یہ ہے کہ خریدار اس کو جا کر کہتا ہے کہ بھائی آپ نے میری زمین پہ شفا کیا ہے, قاضی کے پاس آپ جا رہے ہیں تو 20 لاکھ کی زمین ہے آپ کو 20 لاکھ ہی دینے پڑیں گے, یوں کریں آپ یہ شفا چھوڑ دیں, یہ لیں میرے سے 5 لاکھ روپے آپ لے لیں. اس نے کہا ٹھیک ہے 5 لاکھ مجھے مفت کے مل رہے ہیں بس مولانا شفا حق شفا ختم ہو گیا. اس نے چھوڑ دیا یا نہیں؟ چھوڑ دیا. اور وہ 5 لاکھ بھی دینے پڑیں گے واپس. بھئی کس چیز کے پیسے آپ لے رہے ہو؟ شفا تو صرف ایک حق تھا آپ کا, کوئی چیز تو نہیں ہے کہ جو دے کر آپ اس کے بدلے مال لے لیں. सूरत समझ में आ गई तो इस तरह का अब साबित शुदा हक शुफा था उसका, तलब मुआसबत भी कर चुका है, तलब इशाद भी कर चुका है, काजी के पास जाने वाला है और उस शख्स ने उसका शुफा साबित शुदा हक खत्म करवा दिया, तो ये दुरुस्त नहीं है भाई। और जो अभी शुफा साबित ही नहीं हुआ, पहले से ही आप कोई तरीका इख्तियार कर लेते हैं, उसमें भी मैंने बताया कि नेक आदमी हो तो ऐसा नहीं करना चाहिए, और अगर तकलीफ देने वाला है तो फिर किया जा सकता है। कहते हैं लिअन्नहु मनउन अन वुजूबिल हक, इसलिए क्योंकि यह हीला जो किया जा रहा है, यह मनउन अन वुजूबिल हक, यह वुजूब हक यानी सबूत हक को रोकने वाला है, हक साबित ही नहीं होगा शुफे का। ला इसकातुन लिल हक साबिती, यह साबित शुदा हक को साकित करना नहीं है कि हक शुफा साबित हो चुका फिर उसको किया जाए, यह नहीं है। वहा कदा यकूलु फिस ज़काती, और इसी तरह कहते हैं ज़कात के बारे में भी इमाम अबू यूसुफ रहमतुल्लाह, लेकिन हाज़ा फी ग़ायति शनाअती, साहिब शरह विक़ाया खुद फरमा रहे कि इमाम अबू यूसुफ रहमतुल्लाह ने ज़कात को साकित करने के हीले की इजाजत दी है, लेकिन ऐसा नहीं करना चाहिए भाई, ये इंतहाई बुरा है, ये तो आप गरीबों का हक मार रहे हैं, उन्होंने जरूरत की बिना पर इजाजत दी है, तो कहीं अशद्द जरूरत पेश आ जाए और है वो शख्स नेक आदमी हमेशा ज़कात देता है, लेकिन अब एक ऐसी मजबूरी आ गई कि उसको कोई सूरत समझ में नहीं आ रही, और जैसे मैंने मिसाल जिक्र कर दी, हज एक तरफ है, बेटियों की शादी एक तरफ है, ज़कात एक तरफ है, तो अब इनमें से ज़कात देगा तो वो बेटियों की शादी हो नहीं सकती, तो फिर इस सूरत में हीला कर सकता है, उनकी शादी करवा दे और अगले साल फिर दे, ज़कात वगैरह भी दे, हज भी करे, सारा कुछ करे, सूरत समझ में आ गई। तो कहते हैं कि वहा कदा यकूल फि ज़काती, और इसी तरह इमाम अबू यूसुफ रहमतुल्लाह ज़कात के बारे में भी फरमाते हैं, लेकिन हाज़ा फि ग़ायति शनाअती, शनाअत कहते हैं खराबी बुराई, लेकिन ये इंतहाई दर्जे की बुराई है, लिअन्नहु ईसारुन लिल बुखली, ईसार का माने तरजीह देना, लिअन्नहु क्योंकि ये तरजीह देना है बुखल को यानी कंजूसी को, ये तो क्या कर रहा है, कंजूसी को तरजीह दे रहा है ज़कात न देकर, लिअन्नहु ईसारुन लिल बुखली क्योंकि ये बुखल को तरजीह देना है, वक़तउ रिज़्क़िल फ़ुक़राई, और ये फ़ुक़रा के रिज़्क़ को काटना है, फुकरा के रिजक को काटना है। आगे क्या है जी, अल्लज़ीना है या अल्लज़ैनी है, दो लाम है, दो लाम जी, फिर इसका मतलब है ये अल्लज़ैनी है, अल्लज़ीना में एक लाम आता है, तस्निया हो तो फिर दो लाम लिखते हैं, देखा ये पुराने उलमा का तरीका है रस्मुल खत का, दो लाम से पता चल जाता है कि ये तस्निया वाला है, वरना तो अगर वो भी उस पर सिर्फ एक है अल्ला जीना और एक है अल्ला जैनी, सिर्फ जाल पर जेर जबर का फर्क है, तो लिखने में तो दोनों एक जैसे होने चाहिए, तो किसी को पता ही नहीं चलेगा ये तस्निया है या जमा, तो नहव की किताबों में ये आपको बता चुके कि फिर फर्क कैसे करते हैं, जमा को एक लाम के साथ लिखते हैं क्योंकि वो ज्यादा इस्तेमाल होता है, और तस्निया वाला तो कभी कभार इस्तेमाल होता है, तो वहां फिर दो लाम लिखते हैं, तो यहां भी क्या है, दो लाम, और ये किताबत की गलती है, ये असल में होना चाहिए अल्लज़ी, अल्लज़ी ये सिफत है रिज़क की, वक़त और रिज़्क़िल फ़ुक़राई, और फ़ुक़रा के फकीरों के मोहताजों के उस रिज़क को काटना है, वो रिज़क अल्लज़ी क़द्दरहुल्लाहु तआला, जो अल्लाह ने मुकर्रर फरमाया है, फी मालिल अग़नियाई, मालदारों के माल में, मालदारों के माल, याद रखो अरबी में जो मालदार हो उसको गनी कहते हैं, गनी, उर्दू में तो हम कहते हैं ना अमीर है, वो बड़ा अमीर है, अरबी में अमीर सरदार को कहते हैं भाई, अमीरुल मोमिनीन पढ़ते हैं यानी आप मुसलमानों के अमीर है, उनके सरदार है, तो अरबी में अमीर सरदार को कहते हैं, और उर्दू में अमीर मालदार को कहते हैं, अरबी में मालदार को गनी कहते हैं, गनी जमा अग्निया आ गई, इबारत समझ में आ गई, वल इनखिरातु, इनखिरात का माना है मुंसलिक होना, जुड़ना, फिसिल की लजीना, यहां फिर इन्होंने दो लाम लिखे हैं, एक लाम होना चाहिए, ये अल्लाजीना है। सिल्क कहते हैं लड़ी को, लड़ी भाई वो धागा जिसके ऊपर मोती परोए जाते हैं और हार बनाते हैं, तो हार के अंदर जो धागा है उस धागे को कहते हैं लड़ी, सिल्क, तो वो लड़ी भाई। तो कहते हैं वल इनखिरातु, और ये जुड़ना है, मुंसलिक होना है, फी सिल्क लजीना, उन लोगों की लड़ी में, वो लोग यकनीजून ज़हब वल फिज़्ज़ता, वो लोग जो जमा करते हैं सोने को और चांदी को, वला युन्फिकूनहा फी सबीलिल्लाही, और उसको खर्च नहीं करते अल्लाह के रास्ते में, वल इस्तिबशारु बिमा बशराहुमुल्लाहु तआला, इस्तिबशार का माना है खुश होना, बशरा युबशिरु तबशीर का माना है बिशारत देना, खुशखबरी सुनाना, और ये वल इस्तिबशारु, और ये खुश होना है, बिमा बशराहुमुल्लाहु तआला, उस चीज पर जो उनको अल्लाह ने खुशखबरी दी है। ये दरअसल इशारा है सूरह तौबा की आयत नंबर 34 की तरफ, तो ये इशारा है सूरह तौबा में जो जिक्र आता है कुरान में, अल्लाह फरमाते हैं वल्लदीन यकनिजून अज़्ज़हब वल फिज़्ज़ता, वो और वो लोग जो सोना और चांदी जमा करते हैं, वला युन्फिकूनहा फी सबीलिल्लाह, और उसको खर्च नहीं करते अल्लाह के रास्ते में, ये सूरह तौबा में आयत 24 में अल्लाह फरमा रहे वल्लदीन यकनिजून अज़्ज़हब वल फिज़्ज़ता वला युन्फिकूनहा फी सबीलिल्लाह, और वो लोग जो सोना और चांदी जमा करते हैं और उसको खर्च नहीं करते अल्लाह के रास्ते में, फबशिरहुम बिअज़ाबिन अलीम, तो ऐ पैगंबर आप उनको खुशखबरी सुना दीजिए दर्दनाक अज़ाब की, आप उनको बिशारत दे दीजिए दर्दनाक अज़ाब की, यौम युहमा अलैहा फी नारी जहन्नम, जिस दिन उनके लिए उस लोहे को गर्म किया जाएगा जहन्नुम की आग में, वो जो दौलत उन्होंने जमा की थी सोना और चांदी वगैरह, उसको किस में गर्म किया जाएगा, जहन्नुम की आग में, फतुकुआ बिहा जिबाहुहुम व जुनूबुहुम व ज़ुहूरुहुम, फिर इनके साथ उनके पेशानियों को और पहलुओं को और पुश्तों को दागा जाएगा, उस सोने को गर्म करके उसके साथ उनकी पेशानियों को और उनके पहलुओं को और उनकी पुश्तों को दागा जाएगा उसके साथ, और फिर उनसे कहा जाएगा हादा मा कनस तुम ली अनफुसिकुम, ये है वो जो खजाना तुम अपने लिए जमा करते थे, फजूकु मा कुन तुम तकनीजून, बस चखो वो जो खजाना तुम जमा करते थे उसका मजा चखो अब तुम लोग। तो देखो कुरान में उनको दर्दनाक अजाब की बिशारत दी गई है। तो मुसन्निफ शरह विकाया भी फरमाते हैं कि जकात, जकात जो नहीं देता, कि जकात का हीला करना इंतहाई बुरा है, ये तो फुकारा के रिजक को काटना है और उन लोगों की लड़ी में दाखिल होना है जिनके लिए अल्लाह ने कुरान में इस तरह फरमाया है भाई। फिर तर्जमा देख लीजिए, कहते हैं लाकिन हादा फी गायति शनाअति, लेकिन ये इंतहाई दर्जे का बुरा है, लिअन्नहु इसारुन लिल बुखली, क्योंकि ये हीला करना जो है ये इसारुन लिल बुखली, ये बुखल को कंजूसी को तरजीह देना है, वक़त उरिस्किल फुकरा इल्लज़ी क़द्दरहुल्लाहु तआला फी मालिल अग्नियाई, और ये काटना है फुकरा के उस रिज़्क को जिसको अल्लाह ने मुकर्रर फरमाया है मालदारों के माल में। तो ये इसको अल्लज़ी पढ़ें, वल इनखिरातु फी सिल्किल लदीना यकनिदूना ज़हब वल फिज़्ज़ता, और ये मुनसलिक होना है और ये जुड़ना है उन लोगों की लड़ी में जो यकनिजूना ज़हब वल फिज़्ज़ता, जो सोना और चांदी जमा करते हैं, वला युन्फिकूनहा फी सबीलिल्लाही, और उसको अल्लाह के रास्ते में खर्च नहीं करते, वल इस्तिबशारु बिमा बशराहुमुल्लाहु तआला, और ये खुश होना है उस पर वो जो बिशारत दी है उनको अल्लाह तआला ने, अल्लाह ने उनको दर्दनाक अजाब की बिशारत दी है। ये तो गोया आदमी उसमें खुद को दाखिल करना चाहता है और उस बिशारत पर बजाय इबरत हासिल करने के वो उस पर खुश हो रहा है। اب آگے صاحب شرح وقایہ فرماتے ہیں، اقول میں کہتا ہوں، الشفعۃ انما شرعت لدفع ضرر الجوار، کہ شفا جو ہے اس کو مشروع کیا گیا ہے ضرر جوار کو دور کرنے کے لیے، فالمشتری ان کان ممن یتضرر به الجیران، اگر مشتری ان لوگوں میں سے ہے کہ یتضرر به الجیران، فل مشتری پس مشتری جو ہے خریدار جو ہے، ان کان ممن یتضرر به الجیران، ان لوگوں میں سے ہے جن سے تکلیف ہوتی ہے پڑوسیوں کو، خریدار خریدار، وہ جو نیا خریدار آ رہا ہے وہ لوگوں کو تکلیف دینے والا ہے، تو پھر حیلہ نہیں کرنا چاہیے، پھر شفا کرنے والے کو شفا کرنے دو، یہ آدمی آئے گا یہ تو تکلیف دے گا سب کو، جو مشتری ہے وہ کیا ہے بھائی، ایک تو پڑوسی ہے نا جس نے شفا کرنا ہے، اس کی بات نہیں کر رہے کہ وہ خراب ہے، بلکہ کون خراب ہے، جو مشتری آنے والا ہے، تو اب شفے کو ساقط نہ کرو، ورنہ شفے کو ساقط کرو گے وہ تو آ جائے گا سب کے سر پہ مسلط ہو جائے گا، سورت سمجھ میں آ گئی، یہ معنی ہے، کہتے ہیں فل مشتری ان کان ممن یتضرر به الجیران، پس مشتری جو ہے ان لوگوں میں سے ہے کہ اسے تکلیف ہوتی ہے پڑوسیوں کو، تو لا یحل اسقاطها، تو اس شفے کو ساقط کرنا حلال نہیں، وان کان رجلا صالحا، اور اگر وہ نیک آدمی ہے وہ جو خریدار ہے، ینتفع به الجیران، فائدہ اٹھاتے ہیں اس سے پڑوسی، پڑوسیوں کے اس کے آنے سے فائدہ ہوتا ہے، وہ سب کا خیال رکھتا ہے، سب کی مدد کرتا ہے، والشفیع متعنت، متعنت کہتے ہیں تکلیف دینے والا، اس حال میں کہ جو شفیع ہے وہ تکلیف دینے والا ہے، مشتری کیا ہے نیک، اور جو شفا کرے گا وہ تکلیف دینے والا ہے، تو اب کیا کرو، حیلہ کر سکتے ہو تاکہ یہ شفا نہ کرے، وہ نیک آدمی آ جائے اور یہ شفا کر کے اس گھر پر قبضہ نہ کر سکے، یہ مانا ہے، وَإِن كَانَ رَجُلًا صَالِحًا، اور اگر مشتری نیک آدمی ہے، يَنْتَفِعُ بِهِ الْجِيرَانُ، پڑوسی اسے فائدہ اٹھاتے ہیں، وَالشَّفِيعُ مُتَعَنِّتٌ، اس حال میں کہ جو شفا کرنے والا ہے وہ تکلیف دینے والا ہے، لا يحب جاره، وہ اپنے پڑوسیوں سے محبت نہیں کرتا، جو شفیع ہے وہ تکلیف دینے والا ہے، اپنے پڑوسیوں سے محبت نہیں کرتا، یعنی ان کا خیال نہیں رکھتا، ان کے حقوق ادا نہیں کرتا، تو فحین اذن، تو اس وقت جو ہے، یحتال فی اسقاطها، حیلہ کیا جا سکتا ہے اس کے ساقط کرنے کے لیے، حیلہ کیا جائے گا اس کو اس ساقط کرنے کے لیے، ویبطلها ترکه طلب المواسبۃ او الاشهاد، بھئی آپ پڑھ چکے کہ شفیع کو بیع کی خبر ملی، اس نے طلب مواسبت فوری نہیں کیا، تو اس کا حق شفا کیا ہو جائے گا، ختم ہو جائے گا، اسی طرح اگر اس نے طلب مواسبت تو کر لی لیکن پھر طلب اشہاد کو چھوڑ دیا، تو بھی اس کا حق شفا ختم ہو جائے گا باطل، تو چاہے طلب مواسبت کو چھوڑ دے، چاہے طلب اشہاد کو چھوڑ دے، چاہے دونوں کو چھوڑ دے، ان سب صورتوں میں اس کا حق شفا کیا ہو جائے گا، باطل ہو جائے گا، کہتے ہیں ویبطلها ترکه طلب المواسبتی، اور شفا کو باطل کر دیتا ہے شفیع کا چھوڑ دینا طلب مواسبت کو، او الاشہادی، یا طلب اشہاد کو چھوڑ دینا، وتسلیمها بعد البیع فقط، اور اس کو سپرد کرنا یعنی چھوڑنا ہے بیع کے بعد صرف، بھائی شفا ثابت ہی کب ہوتا ہے، بے کے بعد، لہذا بے سے پہلے اگر کوئی کہہ بھی دے میں شفا نہیں کرتا، اس سے شفا ساقط نہیں ہوگا، شفے کا حق ملے گا ہی کس وقت، بے کے بعد، تو بے کے بعد وہ چھوڑ سکتا ہے، تسلیم کا معنی سپرد کر دینا، چھوڑ دینا، حوالے کر دینا کہ میں شفا نہیں کرتا، تو کہتے ہیں وتسلیمها بعد البیع فقط، اور شفے کو سپرد کرنا ہے صرف بے کے بعد، ای تسلیم قبل البیع لا یبطلها، یعنی سپرد کر دینا یعنی چھوڑ دینا، قبل البیع بیع سے پہلے، لا یبطلها، یہ حق شفا کو باطل نہیں کرتا، ولو من الابی او الوصی او الوکیل، اگرچہ یہ باپ کی طرف سے ہو یا وصی کی طرف سے ہو یا وکیل کی طرف سے، بھائی صورت یہ، ایک شخص نے طلب شفا کے لیے وکیل مقرر کر دیا، तो उस वकील, वो वकील जब शुफा छोड़ देगा तो उस मुअक्किल का भी हक शुफा क्या हो गया, खत्म हो गया, क्योंकि उसी ने वकील बनाया था ना कि तुम ये काम करना मेरी तरफ से। तो वकील ने फिर क्या किया, शुफा को छोड़ दिया कि मैं शुफा नहीं करता, तो इस सूरत में हक शुफा क्या हो जाएगा, बातिल हो जाएगा। इसी तरह एक बच्चा है, उसको किसी ने जमीन दे दी, किसी ने जमीन दे दी, बच्चा है मसलन, उसने हिफज कर लिया, भाई हिफज कर लिया, 8, 10, 12 साल का है, एक मालदार शख्स ने खुश होकर उसको एक बड़ा सा घर दे दिया, बड़ा सा घर दे दिया। तो अब इस घर का मालिक बच्चा है, लेकिन बच्चे के तमाम उमूर का निगरान उसका बाप होता है, या हो सकता है ये बच्चा यतीम हो, तो काजी ने इसके लिए एक निगरान मुकरर कर दिया, वसी, जिसको क्या कहते हैं, वसी, निगरान, सरपरस्त। तो अब इस बच्चे का जो घर है, इसके साथ वाला घर फरोख्त हुआ, तो बच्चे की उम्र का निगरान और जिम्मेदार कौन है, बाप या वसी। तो बाप या वसी क्या करते हैं, शुफा को छोड़ देते हैं। तो क्या उस बच्चे का हक शुफा खत्म हो गया? तो शेखैन रहमहुल्लाह फरमाते हैं कि हां, उसका हक शुफा खत्म हो गया। जबकि इमाम मोहम्मद रहमहुल्लाह और इमाम जुफर रहमहुल्लाह फरमाते हैं कि नहीं, बच्चे का हक शुफा खत्म नहीं, ये जब बड़ा होगा, बालिग होगा, तो इसको फिर हक शुफा मिल जाएगा, हक शुफा मिल जाएगा। दलाइल तफसील आगे किताब में आ रही है, देखिए भाई, कहते हैं वलो मिनल अबी अविल वसी अविल वकीली, अगरचे बाप की तरफ से हो या वसी यानी निगरान और सरपरस्त की तरफ से हो, अविल वकीली या किसकी तरफ से हो, वकील, वकील। पीछे कहा ना, वह तस्लीम मुहा बाद अल बैई फकत, शुफे को छोड़ना है सिर्फ बै के बाद, चाहे वो छोड़ने वाला कौन हो, बाप हो या वसी हो या वकील। अल वकील बि तलब शुफाती, यानी वकील से मुराद हर वकील नहीं, वकील बि तलब शुफाती, वो शख्स जिसको वकील बनाया है किसके लिए, तलब शुफा के लिए। فَإِنَّ تَسْلِيمَهَا أُولَٰئِ يُبْطِلُ الشُّفَعَةَ عِنْدَ أَبِي حَنِيفَةَ وَأَبِي يُوسُفَ رَحِمَهُمَ اللَّهُ تَعَالَى, اس لیے کہ ان لوگوں کا شفے کو چھوڑ دینا, یہ شفے کو باطل کر دیتا ہے, شیخین رحمہم اللہ کے نزدیک, خلافاً لمحمد وزفر رحمہم اللہ, بخلاف امام محمد اور امام زفر رحمہم اللہ کے, فَإِنَّ هَذَا إِبْطَالُ حَقٍ ثَابِتٍ لِلصَّغِيرِ, वो फरमाते हैं कि ये सगीर के लिए साबित शुदा हक को बातिल करना है, ये तो सगीर के लिए, बच्चे के लिए साबित शुदा हक को बातिल करना है। अगर आप कहें कि बाप भी इसका शुफा छोड़ सकता है, इसका वसी भी शुफा छोड़ सकता है, तो हालांकि बच्चे को किस चीज का हक मिला था, शोफे का, तो ये तो आपने उसके लिए एक साबित शुदा हक को बातिल कर दिया, और इनको, इनमें से किसी को ये हक नहीं है कि बच्चे के हक को बातिल कर दें, लिहाजा बालिग होने के बाद बच्चे को हक मिलेगा। तो वो कहते हैं ये बच्चे के साबित शुदा हक को बातिल करना है और इसकी इजाजत इनको नहीं है, ये शुफा करना चाहे शुफा कर दें, बेशक बाप भी कर सकता है और वसी भी कर सकता है, सूरत समझ में, ये शुफा कर सकते हैं, शुफा करके साथ वाला घर भी ले लें बच्चे के लिए, लेकिन शुफा को छोड़ दें ये हक इनको नहीं है। तो वो कहते हैं फइन हाजा इब्तालु हक्किन साबितिन लिस्सगीरी, कहते हैं क्योंकि ये बच्चे के लिए साबित शुदा हक को बातिल करना है, वह इन नहा शुरियात लिदफ़ ज़ररी, और ये हक, ये शुफा, ये तो मशरू हुआ है, यानी शरीयत ने इसकी इजाजत दी है, लिदफ़ ज़ररी, किस लिए, जरारे जिवार को दूर करने के लिए, तो ये ना हो वो नया पड़ोसी आए और वो इसके लिए तकलीफ का बायस बन जाए, लिहाजा बच्चे का ये हक शुफा साकित नहीं होगा, ये बड़ा होगा तो इसको मिल जाएगा ये हक। जबकि शेखैन रहमहुल्लाह क्या फरमाते थे कि उनका छोड़ना ये शुफे को खत्म कर देता है, बच्चे का यह हक खत्म हो जाता है। वो कहते हैं कि भाई ये जो शुफा है इसमें जबरन किसी की जमीन खरीद ली जाती है, साथ वाले की जमीन जबरन खरीद ली जाती है, اور جیسے باپ اور وصی وغیرہ کو یہ حق ہے، شریعت نے حق دیا ہے، وہ بچے کے لیے جو چیز مناسب سمجھیں خرید سکتے ہیں اور جو چیز مناسب نہ سمجھیں اس کو چھوڑ سکتے ہیں، تو یہاں پر بھی شفے میں بھی اسی طرح ہے، وہ مناسب سمجھیں تو وہ شفا کر کے زمین لے سکتے ہیں اور مناسب نہ سمجھیں تو زمین کو چھوڑ سکتے ہیں۔ تو جیسے ان کو ترک شرا کی اجازت ہے عام معاملات میں، تو ترک شفا کے اندر بھی ترک شرا ہے، شرا کو چھوڑنا ہے، خرید کو چھوڑنا ہے، تو لہذا ان کو یہ حق ہے، یہ چھوڑ سکتے ہیں، اور اب یہ چھوڑ دیں گے تو بچے کا حق شفا بھی کیا ہو جائے گا، ختم ہو جائے گا۔ ولہما، اور شیخین رحمہم اللہ کی دلیل یہ ہے کہ انہ فی معنی ترک شرائی، کہ شفے کو چھوڑنا جو ہے یہ ترک شرا کے معنی میں ہے، اور ترک شرا کی اجازت تو بالاتفاق باپ وصی وغیرہ کو ہے، تو یہاں پر بھی ترک شفا کی بھی ان کو اجازت ہوگی۔ چلیے بس، بہذا هو المرام، واللہ اعلم بحقیقت الکلام۔